अस्सलाम वालेकुम। पाकिस्तान में इस रात के 9, भारत में 9:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 12 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पाकिस्तान में कोरोना वायरस से अमवात की शरह में कमी आ रही है। गुज़श्ता 24 घंटों में 6 अमवात और 213 केसेज रिपोर्ट हुए हैं। अफगान वजारत सेहत ने पीर के रोज़ गुज़श्ता 24 घंटों में कोविड-19 के 4 नए केसेस की खबर दी है, जो इंतहाई कम तादाद है। कोरोना वायरस से मुतासर मुल्कों की फहरिस्त में अमरीका सर फहरिस्त है, जहाँ अमवात और केसेस की तादाद किसी भी मुल्क के मुकाबले में सबसे ज्यादा है। दुनिया भर में कोरोना वायरस से अब तक 8,46,000 से ज्यादा अमवात और 2.5 करोड़ से ज्यादा केसेस रिपोर्ट हो चुके हैं। खबरें अब तफसील के साथ। अफगानिस्तान में अब्दुल्ला अब्दुल्ला की क्यादत में कौमी मुसालहत के आला कौंसिल ने एक बयान में सदारती हुक्म के जरिए की जाने वाली तकर्रियों को मुस्तरद कर दिया है। बयान में कहा गया है कि अब्दुल्ला अब्दुल्ला और सदर अशरफ गनी के दरमियान तय पाने वाले सियासी समझौते के तहत कौंसिल की तश्कील अब्दुल्ला अब्दुल्ला का इस्तेहकाक है और सदारती हुक्मनामे की जरूरत नहीं है। अफगान सदर अशरफ गनी ने कौमी मुसालहती कौंसिल में हफ्ते के रोज 46 सियासतदानों का तकर्रुर किया है, इनमें आला सरकारी अहदेदार भी शामिल हैं। सदारती तर्जमान सिद्दीक सिद्दीकी ने मजीद सियासतदानों की कौंसिल में शमूलियत के इम्कान को खारिज नहीं किया है। पाकिस्तान और अफगानिस्तान के आला अहदेदारों ने इस्लामाबाद और काबुल के दरमियान बाहमी सतह पर मुख्तलिफ शोबों में तआवुन के फरोग के इकदाम का जायजा लेने के लिए पीर को काबुल में होने वाले एक इजलास में शिरकत की। अफगानिस्तान पाकिस्तान एक्शन प्लान फॉर पीस एंड सॉलिडरिटी के फ्रेमवर्क के तहत होने वाले इस इजलास में पाकिस्तानी वफद की क्यादत सेक्रेटरी खारजा सुहेल महमूद ने की, जबकि अफगान वफद की क्यादत अफगान नायब वजीर खारजा मीर वाइस नैब ने की। इजलास से पहले पाकिस्तान के सेक्रेटरी खारजा सुहेल महमूद ने अपने वफद के हमरा अफगानिस्तान के कायम मकाम वजीर खारजा हनीफ अतमर से मुलाकात की, जिसमें दोतरफा ताल्लुकात पर तबादला ख्याल हुआ। इत्तलात के मुताबिक जनूबी वजीरिस्तान में अस्करियत पसंदों ने दो मुख्तलिफ इलाकों में सिक्योरिटी फोर्सेस के काफिलों पर हमले किए हैं। इन हमलों में हुकाम ने 3 अहलकारों के हलाक और 4 के जख्मी होने की तस्दीक की है। उधर कबायली जिले शिमाली वजीरिस्तान से मेंबर सूबाई असम्बली और पश्तून तहफ़ तहरीक के रहनुमा मीर कलाम वजीर की गाड़ी पर मीर अली में इतवार की रात नामालूम अफराद ने मुबैना तौर पर फायरिंग की। बताया जाता है कि वो एक रिवायती कबायली जिरगे और एहतजाजी मुजाहरे में शिरकत के बाद वापस पन्नू जा रहे थे। फायरिंग के इस वाक़े में मीर कलाम वजीर महफूज रहे, मगर उनकी गाड़ी को नुकसान पहुंचा। पाकिस्तान में जबरी गुमशुदगियों को जुर्म करार देने से मुतालिक कानून साजी ताहाल ताखीर का शिकार दिखाई देती है। पाकिस्तान कमीशन बराए इंसानी हकूक ने एक मरतबा फिर हुकूमत पाकिस्तान से जबरी गुमशुदगियों को कानूनन जुर्म करार देने का मुतालबा किया है। हुकूमत का कहना है कि कानून का मुसवदा वजारत कानून को इरसाल कर दिया गया है, जो तमाम फरीकैन से मुशावरत कर रही है। पाकिस्तान इस वक्त बारिशों की लपेट में है। माहिरीन मौसमियात के मुताबिक मौजूदा बारिशें मामूल की बारिशों से 20% ज्यादा हैं, जिससे लोगों की अमलाक को नुकसान पहुंच रहा है, तो दूसरी तरफ हालिया बारिशों के फसलों पर अच्छे असरात मुरतब हो रहे हैं। बारिशों से सूबे खैबर पख्तूनख्वा में 16 अफराद मौत का शिकार हो गए हैं। भारत के सुप्रीम कोर्ट ने सीनियर वकील और इंसानी हकूक के सरगर्म कारकुन प्रशांत भूषण को तौहीन अदालत का मुर्तकिब करार देते हुए 1 रुपये का जुर्माना आयद किया है। अगर 15 सितंबर तक जुर्माना अदा नहीं किया जाता तो उन्हें 3 माह की जेल होगी या फिर उनकी वकालत करने पर 3 साल तक पाबंदी आयद कर दी जाएगी। कानून की रूह से तौहीन अदालत के मुजरिम को 6 माह की जेल की सजा का इंतजाम है। प्रशांत भूषण ने जून में अदालत उज़्मा की कार्रवाइयों और चीफ जस्टिस ऑफ इंडिया के बारे में 2 ट्वीट्स किए थे, जिन पर उन्हें तौहीन अदालत का मुजरिम करार दिया गया था। अदालत ने उनसे गैर मशरूत मुआफ़ी मांगने को कहा था, लेकिन उन्होंने मुआफ़ी मांगने से इनकार किया था। अमरीका की रियासत ओरेगन के शिमाल मगरबी शहर पोर्टलैंड में नस्ली इम्तियाज के खिलाफ मुजाहरे जारी हैं और रियासत की गवर्नर केट ब्राउन ने मुजाहरीन को यकीन दिलाया है कि शहर में पुलिस की नफरी बढ़ाई जाएगी और नस्ली इम्तियाज रोकने के लिए मौसर इकदाम किए जाएंगे। खबरें खत्म हुई।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
مجلس مذاکرہ راؤنڈ ٹیبل اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل
السلام علیکم وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل میں ہوں اس کی میزبان یاسمین جمیل آج کے پروگرام کا آغاز کرتے ہیں پاکستان میں خواتین کو کام کی جگہ پر ہراساں کیے جانے کے واقعات کی روک تھام کے لیے اس وقت پاکستان میں قانون پر عمل درآمد ہو رہا ہے نافذ ہو چکا ہے پاکستان کے چاروں صوبوں میں اور وفاقی سطح پر بھی اور اس قانون پر عمل درآمد کے لیے خواتین کی محتسب جو ہیں ان کا تقرر بھی عمل میں آ چکا ہے اس وقت ہمارے ساتھ موجود ہیں خیبر پختونخوا میں خواتین کو تحفظ فراہم کرنے والے اس ادارے کی سربراہ رخشندہ ناز صاحبہ پشاور سے ان سے پوچھتے ہیں کہ یہ ادارہ جو خیبر پختونخوا میں قائم ہے کس طرح اس وقت اپنی ذمہ داریوں کو نبھا رہا ہے اور کس طرح خیبر پختونخوا کی خواتین کو کام کی جگہوں پر تحفظ فراہم کر رہا ہے السلام علیکم رخشندہ ناز صاحبہ
وعلیکم السلام بہت شکریہ بڑے اہم موضوع پہ آپ نے اس پروگرام کو آج آغاز کیا یہ قانون ہے پروٹیکشن آف ویمن اگینسٹ ہراسمنٹ ایٹ دی ورک پلیس 2010 یعنی 2010 میں خواتین کو کی ہراسیت کے خلاف کام کی جگہ پر ہراسیت کے خلاف یہ قانون پاس ہوا تھا اور اس کا کریڈٹ پاکستانی ویمن موومنٹ کو جاتا ہے کہ اور اس میں آف کورس سول سوسائٹی کے اور ادارے بھی شامل تھے کہ انہوں نے تحریک کے ذریعے اس قانون کو پاس کروایا خیبر پختونخوا میں اس ادارے کو بننے میں 9 سال لگے کیونکہ 18 امینڈمنٹ کے بعد 2012 میں پنجاب میں اومبٹس پرسن آ گئی تھی سندھ میں بھی آ چکے تھے اومبٹس پرسن وہاں پر بلوچستان اور خیبر پختونخوا میں 2019 میں اس ادارے کا قیام لایا گیا بلوچستان کا 2016 کی امینڈمنٹ کے تحت اور کے پی میں 2018 کی امینڈمنٹ کے بعد یہ ایک انڈیپینڈنٹ ادارہ جس کو ہم کہتے ہیں صوبائی محتسب برائے انسداد ہراسیت کا یہ ادارہ ہے اس کو ایک باقاعدہ مینڈیٹ دے کے سیٹ اپ کیا گیا ہم نے اس وقت ہمارے پاس پاکستان بھر میں جو اومبٹس پرسن ہے ہمارے پاس ہراسیت کے علاوہ کی پروٹیکشن کے خلاف پروٹیکشن کے علاوہ 2019 میں ایک اور لیجسلیشن آئی ہے جس کو کہتے ہیں کے پی انفورسمنٹ آف ویمنز رائٹ ٹو پراپرٹی ایکٹ یعنی عورتوں کی جو وراثت کا جو تحفظ ہے اس کا 2020 کے اندر جو قانون آیا تو اس وقت ہم دو جورسڈکشنز میں کام کر رہے ہیں ہم نے کیونکہ آپ کو پتا ہے یہ پانچوں جو ہمارے اومبٹس پرسنز کے آفیسز ہیں یہ پروونشل بیس ہے ہم نے کے پی میں اس کا سولوشن یہ نکالا کہ اس قانون کے تحت جو جورسڈکشن ہے کوئی باہر ادارہ اس بات پہ پابند ہے کہ ایک 3 رکنی کمیٹی ان کے ادارے کے اندر موجود ہو اگر ان کے ادارے میں یہ 3 رکنی کمیٹی موجود نہیں ہوگی تو ان کو تقریباً 1 لاکھ تک جرمانہ ہو سکتا ہے پاکستانی روپیز اور پھر اس کے ساتھ لا کے اندر ایک یہ جورسڈکشن میں ہمارے پاس ہے کہ یا تو آپ اپنے ادارے کی کمیٹی کے پاس جائیں اور آپ ڈائریکٹلی اومبٹس پرسن کے پاس بھی آ سکتی ہیں تو دونوں مطلب نارملی تو یہ ہوتا ہے نا کہ آپ ایک لیول پر جائیں اور پھر اس کے بعد ہائر لیول پر جائیں لیکن کیونکہ اس معاملے کی حساسیت کو لیتے ہوئے نوعیت کو لیتے ہوئے اومبٹس پرسن کو ڈائریکٹ جورسڈکشن بھی حاصل ہے اس میں اس کے ساتھ ساتھ ہم نے یہ کوشش کی کہ لوگوں کی رسائی کو کیسے آسان بنایا جائے تو ہم نے سوشل ویلفیئر ڈپارٹمنٹ اور لا ڈپارٹمنٹ کو کے ساتھ بیٹھ کے اور میں سمجھتی ہوں کہ ان دونوں ڈپارٹمنٹس کے جو ہیڈ سیکرٹریز ہیں انہوں نے کافی کوپریٹ بھی کیا لا ڈپارٹمنٹ سے ہم نے پرو بونو لائر یعنی مفت قانونی امداد کا انتظام کیا جو لٹیگنٹس ہیں جو یہ ایسا قانون ہے ویسے تو خواتین کی پروٹیکشن کے لیے لیکن مرد بھی آ سکتے ہیں اور خواجہ سرا بھی اس میں آ سکتے ہیں یعنی ٹرانس بھی آ سکتے ہیں تو ہم نے سوشل ویلفیئر کے جو آفس ہے डिस्ट्रिक्ट लेवल पर उसको पोस्ट ऑफिस डिक्लेयर करते हुए खवातीन के लिए एक्सेसिबल बनाया है, ताकि खैबर पख्तूनख्वा के हर जिले में और खास तौर पे ट्राइबल एरिया जब से मर्ज हुए हैं तो हम वहां पर भी इन चीजों की एक्सटेंशन को ले जा रहे हैं। एक तो हमने उसको इंश्योर किया, लॉयर को इसलिए इंश्योर किया कि खैबर पख्तूनख्वा में एक लॉ पास हुआ है लीगल एड का, और उस लीगल एड के तहत आपको मुफ्त कानूनी इमदाद मिल सकती है। तो इस कैसे हमारे दो तरह के फवायद हम इससे हासिल कर सकते हैं कि अगर कोई केस कानून के मुताबिक अगर हरासमेंट में या हरासियत में नहीं आता तो फिर भी ह्यूमन राइट की कोई ना कोई वायलेशन तो है, तो वो उनको वहां पर डिस्ट्रिक्ट लेवल पर एक ह्यूमन राइट लॉयर अवेलेबल होगा। कमेटीज को इंश्योर करने के लिए हमने प्रोवेंशियल हरासमेंट वॉच कमेटी को अनाउंस किया है, जिसमें तमाम गवर्नमेंट डिपार्टमेंट के रिप्रेजेंटेटिव और 6 सिविल सोसाइटी ऑर्गेनाइजेशंस भी हैं, और इसका पर्पस ये है कि इस बात को इंश्योर किया जाए कि जो कानून के तहत हमारी कमेटीज बननी है वो तमाम इदारे, चाहे वो सरकारी है या गैर सरकारी है, वहाँ पे ग्राउंड पे डेटरेंस मौजूद हो।
ये जो आप ये कह रही हैं कि जो 3 रुकनी कमेटी कायम होगी हर इदारे में, वो हो चुकी है हर इदारे में, आपने ये इंश्योर कर लिया इस वक्त?
जी बिल्कुल, हमने इसके लिए बाकायदा हमने यूएन वुमेन से मदद लेते हुए हमने इसका डेटाबेस बनाया है, और डेटाबेस में हमने दो चीजें रखी है। एक तो इस वक्त हमने जो गवर्नमेंट डिपार्टमेंट्स हैं जितने भी, वहां पे हमने इंश्योर किया है कि कमेटीज बन जाए, और कमेटीज के हमने नोटिफिकेशन लिए हैं। किसी भी इदारे में, इदारे के वजूद में आने के बाद, ये 2010 के बाद लाजमी है कि उनके पास 3 रुकनी कमेटी हो जिसमें एक औरत का होना बहुत लाजमी है, और अगर एक औरत के अलावा यानी 2 औरतें हो तो इसकी कोई ममानियत नहीं है। अगर आपके इदारे में कोई खातून वर्कर नहीं है, यानी पाकिस्तान में ऐसे इदारे भी हैं जहाँ पे कोई खातून है ही नहीं, तो उसमें इसके अंदर एक प्रोविजन मौजूद है कि आप मेंबर को ऑप्ट करेंगे, यानी किसी और इदारे से आप मेंबर को लेंगे। और अगर कोई टेक्निकल इशू आ जाता है, जैसे आपने कानून का मसला कहा है, ऐसी सूरत में आप तब भी 3 मेंबरान के अलावा 4th मेंबर को ऑप्ट कर सकते हैं, और अगर आपका कंप्लेनेंट और यानी जो मुतासरा शख्स है वो और आपके जो अपने आप को डिफेंड करने वाले जो भी शख्स है, यानी कंप्लेनेंट और डिफेंडेंट, इनके लिए किसी सीनियर पर्सन को भी मुतय्यन किया जा सकता है ताकि वो उनको हेल्प आउट करें। कमेटी को बहुत इख्तियारात दिए गए हैं कानून के अंदर, इसमें मेजर और माइनर पेनल्टीज जो है कमेटी जब इसका प्रोसेस करेगी, एक तो ये है जिन इदारों में ये कमेटी मौजूद नहीं है, वाकया होने के 3 दिन के अंदर अंदर कानूनन कमेटी को नोटिफाई करना, केस उनके हवाले करना, और अगर उन कमेटी के किसी मेंबर के खिलाफ कंप्लेंट हो तो सारे पीरियड में वो मेंबर जो है वो कमेटी मेंबर नहीं रहेगा, एक नया मेंबर लिया जाएगा, और उसके बाद कमेटी दोनों पार्टीज को सुनेगी, और दोनों पार्टीज को ये इख्तियार हासिल है कि वो अगर अपने साथ किसी को लाना चाहे जो उनका मुद्दा बेहतर तरीके से बयान कर सके या उनको डिफेंड कर सके तो इसकी भी इजाजत है, ठीक है। और फिर उसके बाद कमेटी के पास ये भी इख्तियार है कि वो अपने तौर पे एविडेंसेस इकट्ठी करे। अगर आप हमारी टूल किट देखेंगी तो आपको अंदाजा होगा कि हमने कमेटी को किस तरह काम करना है, उन्होंने कैसे परफॉर्मेंस बनाने हैं, तो वो भी हमने लोगों को हेल्प आउट करने की कोशिश की। खासतौर पे कमेटी दोनों तरफ, एक ऐसा कानून है इसमें अगर ये जुर्म साबित हो जाता है कि आपने हरासमेंट की है, आपकी जॉब जा सकती है, जबरी रिटायरमेंट हो सकती है, खासतौर पे जो मुतासर शख्स है अगर वो कहे कि उसको किसी ट्रीटमेंट से गुजरना पड़ा या उसकी कोई इकोनॉमिक, जैसे लोगों की जॉब्स का मसला हो जाता है या आपके कोई फाइनेंशियल आपको लॉस हुआ इस स्ट्रेस की वजह से, तो जो कंपनसेशन की मनी है वो कंप्लेनेंट को जाएगी। और फिर ये कमेटी का जो पूरा दायरा इख्तियार है उसमें कमेटी अपनी रिकमेंडेशंस तैयार करके मैनेजमेंट को देगी। सरकारी महकमे की सूरत में ये चीफ सेक्रेटरी के ऑफिस से इंडोर्समेंट होगी, खासतौर पे उन केसेस में जिनमें भारी जुर्माना है या जिन केसेस में रिटायरमेंट या डिमोशन या आपकी किसी किस्म की खासतौर पे जो मेजर पेनल्टीज हैं उसके लिए आपको हायर लेवल से इंडोर्समेंट की जरूरत होगी। और जो प्राइवेट इदारे हैं उनकी तो खुद एचआर सेक्शन जो है वो इसके लिए काफी है।
ठीक है, तो अब ये बताइए कि आप जब से खैबर पख्तूनख्वा में आप बनी हैं ओम्बड्स पर्सन, तो किस किस इदारे से किस किस नौयत की शिकायत आपको अब तक मौसूल हुई हैं और किस किस तरफ से वो आई है, मर्दों ने भी की हैं, ख्वातीन ने भी की हैं, और उनकी नौयत क्या है और वो कितनी हुई हैं?
हमने फरवरी 2019 को जब ये इदारा शुरू किया तो हमें तकरीबन जो पहला केस हमारे पास आया उसको 2 हफ्ते लगे, क्योंकि जो ख्वातीन केस लेकर आती थी तो वो बार बार कहती थी कि ये मीडिया में तो नहीं जाएगा, अच्छा आप अभी इसको फॉर्मल कंप्लेंट ना लें, इस तरह करते हुए। लेकिन हमारा जो पहला महीना था उसमें तकरीबन हमारे पास 15 केसेस आ चुके थे। गोके मैं आपको ये भी वजाहत कर दूं कि ये अपलेट फोरम है, जूरिस्डिक्शन तो है लेकिन अपलेट फोरम है, केसेस तो ज्यादातर कमेटीज में है लेकिन उसके बावजूद लोगों ने इस फोरम पे ज्यादा केसेस फाइल किए। इस वक्त 1 फरवरी 2019 से लेके अब तक हमारे पास जो खवातीन ने आके हमें कंप्लेंट सबमिट की है तो हमारे पास तकरीबन 130 के करीब केसेस आए। 130 के केसेस को जब हमने सॉर्ट आउट किया तो उसमें तकरीबन हमारे पास 7 केसेस ऐसे थे जो साइबर क्राइम से रिलेटेड, तो ऑलरेडी ओम्बड्स पर्सन के ऑफिस में हमने फोकल पर्सन को नोटिफाई किया हुआ है, पुलिस में भी FIA में भी, तो हमने वो फॉरेन केसेस साइबर क्राइम को रेफर किए। डोमेस्टिक वायलेंस या फैमिली के जो केसेस थे वो हमने कोर्ट की तरफ रेफर किए। इस वक्त हमारे पास हम 16 केसेस को डिसाइड कर चुके हैं और हमारे पास इस वक्त जो आज का केस अगर मैं काउंट आउट करूं, क्योंकि आज पहली हेयरिंग हुई है उस केस की, तो हमारे पास इस वक्त 37 केसेस इन प्रोसेस हैं। और इसके साथ हमारे पास क्योंकि जो दूसरी ज्यूरिसडिक्शन है जिस ज्यूरिसडिक्शन में हम प्रॉपर्टी राइट को देखते हैं तो उसके हमारे पास 46 केसेस हैं। तो ये इस वक्त केसेस की हमारे पास नौयत है और इसमें जो केसेस हमारे पास आए तो टॉप में हमारे पास एजुकेशन डिपार्टमेंट है, उसके बाद हमारे पास हेल्थ है, हेल्थ के बाद हमारे पास मुख्तलिफ इक्का दुक्का जो आपके डिपार्टमेंट आते हैं जिसमें आपकी माइंस एंड मिनरल हैं या आपकी प्राइवेट NGOs हैं उनके है या प्राइवेट फर्म्स है या कोई इंटरनेशनल इदारा है। लेकिन जो मेजर कैटेगरी है वो हमारे पास उनके किस सेक्टर में खवातीन ज्यादा हैं तो उसमें हमारे पास हेल्थ और एजुकेशन ज्यादा है। और केसेस अगर और मैं आपको ये बता दूं कि केसेस हमारे पास अन्नू DI खान कुरम डिस्ट्रिक्ट जो पहले फाटा माल जोरे से पहले एजेंसी कहलाता था, नेर दीर एक्ताबाद सवाबी नौशहरा, इवन कई दफा क्योंकि हम सिटीजन पोर्टल पे भी हैं, सिटीजन पोर्टल के केसेस को अगर मैं काउंट करूं तो सिटीजन पोर्टल में हम पास 22 केसेस हमने हैंडल किए हैं जिसमें से अब 2 केसेस इन प्रोसेस है, बाकी जो एप्लीकेशन है वो क्लोज हो चुकी है।
आपने ये बताया कि केसेस जो है कमेटीज हैंडल करती हैं, तो जब कमेटी जो केसेस हैंडल कर लेती हैं वो आपके पास नहीं आते, इसमें वो शामिल नहीं है?
जो कमेटीज हैंडल कर लेती हैं वो हमारे पास नहीं आते। हाँ, उन कमेटीज में अगर आपका डिसीजन आपके से आप मुतमईन ना हो तो वो उनमें से कोई एक पार्टी, तो हमारे पास 5 केसेस अपील में भी आए हैं। एक तो डायरेक्ट केसेस है और जो कमेटी के फैसलों के अगेंस्ट आए हैं वो 5 केसेस हमारे पास आए हैं। और अगर यहाँ पर भी अगर आप मुतमईन नहीं होंगे जो जिन्होंने ये केसेस فائل کیے, تو اگلا فورم جو ہے وہ گورنر کا ہے, یعنی ریپرزینٹیشن ٹو گورنر ہے, وہاں پہ اپیل فائل کی جا سکتی ہے.
ٹھیک, تو یہ جو کیسز, تو پھر اس کا مطلب یہ آپ یہ نہیں بتا سکتے ہیں کہ جو کمیٹیاں قائم ہوئی ہیں مختلف اداروں میں ان میں کیا شرح ہے کمپلینٹس کی؟
دیکھیں, کمپلینٹس کی جو شرح ہے خاص طور پہ خیبر پختونخوا میں بالکل آپ کو بتا سکتی ہوں, کیونکہ ہم کافی حد تک کوآرڈینیشن کر رہی ہیں. کل میرے پاس, کیونکہ خیبر پختونخوا میں جینڈر کوڈس بھی نوٹیفائی ہوئی ہیں, تو کل ہی پشاور ہائی کورٹ سے رجسٹرار کے تھرو ہم نے ریکارڈ منگوایا تھا, تو ہمیں جینڈر کوڈس کی طرف سے بھی انفارمیشن آئی ہے, کیونکہ امبرس پرسن کا ادارہ جو ہے نا وہ صرف حراسیت کے خلاف ہی کام نہیں کر رہا, بلکہ ہم وہ یہ بھی دیکھ رہے ہیں کہ وہ کہاں کون کون سی جگہ ہے جہاں پہ یا تو جینڈر بیس وائلنس ہے یا حراسیت ہے, جس کی وجہ سے عورتیں پبلک پلیس میں نہیں آ سکتی, اپنے گھروں میں سکون سے نہیں ہے, تو ہم کس طرح اس پورے جو ایک عورتوں کا کے خلاف جو تشدد ہے یا جو ان کے گھر سے باہر نکلنے کے بعد جو ہراسیت ہے, اس کو ہم کیسے انوائرمنٹ کو بہتر کر سکتے ہیں؟
بالکل, سوال پیدا ہوتا ہے, خاص طور پر ہمارے ہاں کی خواتین پاکستانی اور خیبر پختونخوا کی اور ان علاقوں کی خواتین بہت سینسیٹیو ہوتی ہیں اور وہ نہیں چاہتی کہ کسی کو بھی پتہ لگے کہ ان کے ساتھ کسی نے کوئی ایسی بات کی ہے جو کہ قابل ندامت ہو ان کے لیے بھی, خاندان کے لیے بھی. تو وہ ثبوت وغیرہ کی فراہمی کا بھی کوئی خاص سلسلہ ہے کہ وہ پہلے ثبوت فراہم کریں کہ ان کو کسی نے ہراساں کیا, اور اگر وہ ثبوت فراہم نہ کر سکے تو پھر آپ کا ادارہ ان کی کیا مدد کر سکے گا؟
اگر کوئی ایویڈنس کے لیے نہیں آئے تو اس میں ہم پھر سمن ایشو کرتے ہیں, اور سمن جب ہم ایشو کرتے ہیں تو ہمارا جو سمن ہے یہ ایکویلنٹ ٹو کنٹیمپٹ آف کورٹ ہے, یعنی ہائی کورٹ کے لیول کا جو پنشمنٹ ہے وہ اس کے پہ اپلائی ہوتی ہے. تو امبرس پرسن کا آفس اور یہی جو ایویڈنس کی کلیکشن ہے اس کا اختیار کمیٹیز کو بھی دیا گیا ہے, تاکہ ایویڈنس اگر کوئی اپنی ونربلٹی کی وجہ سے پروڈیوس نہیں کر پا رہا تو آپ وہ ایویڈنس کلیکٹ کر سکتے ہیں,
اور پھر اس کے مطابق پھر اس کو
برڈن آف پروف. ہاں بالکل, یہ برڈن آف پروف جو ہے وہ صرف کمپلیننٹ پہ نہیں ڈالا گیا, برڈن آف پروف جو ہے وہ آپ کا کیس کی نوعیت ہے اور اس میں سے آپ نے اس کو نکالنا ہے کہ آپ کیسے ایویڈنس نکالتے. اس کے اندر پروسیس ہے کراس کا کہ آپ کی اسٹیٹمنٹس ہوں گی, آپ کی کراس ایگزامینیشن ہوگی, یہ وہ سارے پروسیسز ہیں کہ جب آپ اس میں سے گزرتے ہیں تو خود بخود ایویڈنسز نکل کر آتی بھی جاتی.
بے حد شکریہ رخشندہ ناز صاحبہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ کے پی کے میں کام کی جگہوں پر خواتین کو ہراساں کیے جانے کے واقعات کی روک تھام اور انہیں تحفظ فراہم کرنے والے ادارے کی اومبرس پرسن یا محتسب یا سربراہ ہیں, اور آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بہت شکریہ.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
آج ہم بات کر رہے ہیں پاکستان میں کام کی جگہوں پر خواتین کو تحفظ فراہم کرنے کے لیے صوبائی اور وفاقی سطح پر قائم اداروں کے بارے میں, جو ایک مخصوص قانون کے تحت وجود میں آئے ہیں. آج ہم نے اپنے پروگرام میں دعوت دی ہے پنجاب میں قائم اس ادارے کی سربراہ محترمہ رخسانہ گیلانی کو, جو اس قانون اور اس ادارے کی جانب سے کام کی جگہوں پر خواتین کے تحفظ کے لیے کی جانے والی کوششوں پر روشنی ڈالیں گی. تو ان سے گفتگو کا آغاز کرتے ہیں. السلام علیکم رخسانہ گیلانی صاحبہ.
وعلیکم السلام.
رخسانہ گیلانی صاحبہ, ہمارے سننے والوں کو بتائیے کہ آپ کس طرح اس منصب پر فائز ہوئیں, کیا آپ کا پس منظر تھا جس کے تحت آپ کو اس ادارے کا سربراہ چنا گیا؟
جی, सबसे पहले तो मैं आपका शुक्र गुजार हूँ कि आपने मुझे इनवाइट किया यहाँ पे और एक अहम मौसम पे गुफ्तगू करने के लिए, और मैं बिला शुबा ये जो है ये माइलस्टोन की जगह है, ये जो इदारा कायम हुआ है जो खवातीन के तहफ्फुज के लिए है, उनकी हरासानगी से बचाव के लिए एक सेटअप मुहैया करता है। ये जी ये 2010 में एक कानून पास हुआ था, कॉन्स्टिट्यूशनल सेटअप है ये, और ये सेंटर में 2010 में हुआ, फिर 2013 में डेवोल्यूशन ऑफ पावर के तहत सारे सूबों ने इसमें अपने अपने इदारे कायम किए, और इस वक्त चारों सूबों में ये खवातीन, कुछ में खवातीन है एक में जेंट्स भी हैं, और ये कायम है इदारा, और इसमें जो सेंटर में है वो भी मौजूद है, वो फेडरल वर्कमैन पे कहलाता है। तो ये इसके बाद ये यहाँ पे तकरीबन 6-7 साल से ये इदारा बड़ा सक्सेसफुली काम कर रहा है। हमारे मेरी जो बैकग्राउंड है उसकी वजह से मैं यहाँ पे हूँ इस वक्त, इसके जो अगराज मकासद है उसको पूरा करने के लिए मैंने बेसिकली मैं सिविल सर्विस पाकिस्तान से ताल्लुक है मेरा, और अकाउंट सर्विस है, और 13 CDP की हूँ मैं, और मैंने मुख्तलिफ इम्पोर्टेंट पोस्ट से ऊपर काम किया है थ्रू आउट माई कैरियर, जिसमें आर्मी का ऑडिट भी शामिल है, आर्मी नेवी एयरफोर्स का, और फिर सिविलियन सेटअप में जी ऑफिस में भी काम किया मैंने, फिर वापडा में भी काम किया मैंने, तो कॉर्पोरेट सेक्टर में भी, चुनाचे मेरा एक मुख्तलिफ फील्ड में तजर्बा है काम करने का, इसी को मलहूज खातर रख के मुझे यहाँ पे खास तौर पर इस सीट के लिए चुना गया। और इसमें ये रिक्वायरमेंट भी थी कि ग्रेड 20 से अबव होना चाहिए ऑफिसर, और ये कि उसमें या पार्लियामेंट का मेंबर हो, और इसमें वो क्वालिटीज एडमिनिस्ट्रेटिव क्वालिटीज भी मौजूद हो।
तो अब ये बताइए कि ये इदारा कायम हो गया और आप कह रही हैं कि 5-6 साल से कायम है, तो इस दौरान क्या आपकी सक्सेस स्टोरीज हैं, बल्कि सक्सेस स्टोरीज से पहले ये बताइए कि क्या सूरत हाल क्या है इस वक्त पाकिस्तान में खवातीन को हरासा किए जाने के हवाले से, खासतौर पर पंजाब में।
अच्छा, इसमें मैं थोड़ी सी आपको रोशनी डालूंगी कि हमारे पास जो इस वक्त कमोबेश 5,000 लेडीज ने अप्रोच किया है यहाँ पे हमारे ऑफिस में, और ये खासी बड़ी तादाद है और आपको लगती भी है, लेकिन मसला ये है कि हमारे चूंकि कानून में एक खास कानून है ये जिसका नाम है प्रोटेक्शन अगेंस्ट हरासमेंट ऑफ वुमेन एट वर्क प्लेस, चूंकि हम उस स्पेसिफिक पर्पस को लेके ही जो कंप्लेंट्स है उसको सिलेक्ट करते हैं, चूंकि उसकी तादाद जो हमारे उसके हमारे कानून के दायरे में आती है उनकी तादाद तकरीबन 500 के करीब है उन केसों की तादाद, बाकी लोगों को हम कोई डोमेस्टिक वायलेंस के भी होते हैं, कुछ इनहेरिटेंस के मैटर्स होते हैं और कुछ दूसरे मामला भी होते हैं, उसको फिर हम उन लोगों को रेफर कर देते हैं मुख्तलिफ इदारों में। ये मैं आपको सिर्फ वो बता रही हूँ जिसका बाकायदा डॉक्यूमेंटेशन मौजूद है, बाकी हमारे पास जो डेली है वो 8-10 खवातीन वैसे विजिट करती हैं, टेलीफोन पे पूछती हैं, वेबसाइट पे पूछती हैं कि किस तरह कहाँ मैं जाऊँ, किस तरह से मैं मुझे रिलीफ मिलेगा, वो ये वो तादाद जो है हजारों में है वो उसको शामिल नहीं है इनमें।
अच्छा।
ये तो बाकायदा डॉक्यूमेंटेशन है इसकी हमारे पास मौजूद है। हाँ जी,
ज्यादातर किन डिपार्टमेंट से ये शिकायत आती है आपको और किस नौयत की होती है ज्यादातर?
अच्छा, इसमें मैं आपको बताऊं कि जिन बास इदारों में खवातीन की बहुत ज्यादा तादाद है, जैसे एजुकेशन सेक्टर में, हेल्थ सेक्टर में, पॉपुलेशन वेलफेयर में, तो यहाँ पे जो है ना खवातीन की खासी ज्यादा तादाद होती है। और जो लेकिन इट डजंट मीन के बाकी जगहों से लोग नहीं आते, बाकी बड़ी सीरियस सीरियस जगहों से आते हैं, अभी जो खासतौर पर हमने नोट किया है कि कुछ ऐसे इदारे भी हैं जो कि बिल्कुल हमें पता भी नहीं था वहां से भी आ रहे हैं, कुछ प्राइवेट सेक्टर से भी आ रहे हैं लोग, कुछ कमर्शियल सेक्टर से भी आ रहे हैं, यूनिवर्सिटीज से आ रहे हैं बहुत सारे। तो मतलब अब जो है चूंकि अवेयरनेस ज्यादा हो गई है तो सर लोग जो है ना वो मुख्तलिफ और जगहों से आते हैं, और बाल का जब उनको हम बताते हैं ना कि आपके हमारे दायरे में नहीं आती तो खासा मायूस भी होते हैं बेचारे।
फिर क्या फिर इम्प्लीमेंटेशन कैसे हो रही है, किस तरह जो शिकायत है उनको उनकी तकमील की जा रही है, उनको जवाब दिया जा रहा है, उन पर उनकी उनकी दादरसी की जा रही है।
अच्छा, इसमें थोड़ा सा आपको थोड़ा बताना चाहूंगी कि मैंने जब से आई हूँ तकरीबन 2-2.5 साल हुए हैं, तो मैंने एक खास स्लोगन के तहत इसको एक उस आप समझे कि बिल्कुल क्रैश प्रोग्राम की तरह इसको चलाया है, जैसे इसको और हमने बकायदा स्लोगन भी इसको दिया फ्री और फॉर इंसाफ। फ्री इस तरह की इसमें कोई टिकट लगाने की जरूरत नहीं है, द वुमन जस्ट एंटर्स द ऑफिस और लॉज्ड कंप्लेंट, तो उसमें कोई नहीं, उसको कुछ भी कोई लॉयर आने की जरूरत नहीं है, कोई कुछ और नहीं जरूरत उसको। उसके बाद हमारा एक्सपीरियंस्ड है स्टाफ है, उसको हम सपोर्ट कर देते हैं, जो बकायदा एप्लीकेशन उससे जो है वो दिखवाती भी हैं, उसको गाइडलाइन देती हैं कि किस तरह से आप लिख सकते हैं किस तरह। बाजू का तो बिल्कुल वो साइकोलॉजिकल इतनी बेचारी खत्म हो चुकी होती है कि वो लिख भी नहीं पाती। वो बाद वो जो प्रोसीजर है वो ये है कि जब खातून कोई सबमिट करती है, लॉन्च करती है कंप्लेंट, तो हम इमीडिएटली विद इन 3 डेज डिमांड करते हैं क्यू से कि वो जवाब दे, और उसको हम शो कॉज नोटिस कहते हैं। जो ही उसका जवाब विद इन 3 डेज और 5 डेज आ जाता है, तो हमारी बकायदा हियरिंग शुरू हो जाती है। उसके फिर हम तकरीबन 3-4 डेट्स उसकी इस तरह से देते हैं, बाद उसका डेट ज्यादा भी हो जाती है, और उसके बाद उसकी जो क्रॉस एग्जामिनेशन एक्यूज करता है। इस तरह यही उसके विटनेस भी अगर वो प्रोड्यूस करना चाहे तो हमें कोई इतराज नहीं होता, लेकिन ज्यादा हम विटनेसेस की इजाजत नहीं देते क्योंकि फिर केस बहुत लंबा हो जाता है और टाइम बहुत डिमांड होता है, 3-4 यूजली हो सकते हैं बस। चुनाचे जब एक्यूज भी जब अपनी बारी के ऊपर इसी तरह अपनी स्टेटमेंट रिकॉर्ड करवाता है अगली हियरिंग में, और उसमें वो भी उसकी भी क्रॉस एग्जामिनेशन होती है, तो एक तरह से केस खत्म हो जाता है और हम फिर उसके बाद डिसीजन दे देते हैं एक डेट कोई हफ्ता 10-15 दिन दे के ना, ताकि हम उस अरसे में उस केस की दोबारा स्टडी कर सके।
और हियरिंग में कौन कौन होता है, हियरिंग कितने लोग करते हैं, किस तरह की ज्यूरी होती है वो?
हाँ जी, हेयरिंग हमारी वो जो हमारे कंसल्टेंट है गवर्नमेंट पंजाब ने दिए हुए हमें, सेक्रेटरीज भी है कंसल्टेंट भी है, और मतलब मुख्तलिफ हमारे तकरीबन 5 ऑफिसर्स आते हैं जो हमारे अपने महकमे में वो डिप्यूट किए होते हैं, मतलब चीफ सेक्रेटरी ने CM ने, तो वो सारे बकायदा वहाँ पे बैठ के हेयरिंग सुन रहे होते हैं और मैं भी सुन रही होती हूँ और लिखे भी जाते हैं बकायदा, हमारे असिस्टेंट उसको बकायदा स्टैनो लिखते हैं ताकि कोई चीज उसकी रह ना जाए। और मतलब वो इस तरह से होता है कि कोई अगर कोई एफिडेविट या चीजें साथ साथ देना चाहते हैं तो वो भी दे सकते।
फिर जब आपने फैसला दे दिया तो उस पर उसको क्या सजा क्या मिलती है, सजा की नौयत क्या होती है?
जी, सजाएं हमारे पास जो पीड़ा के तहत सजाएं है ना वो ही मौजूद है, इसलिए दे देते हैं। तो जो ऑथराइज पर्सन यानी सेक्रेटरी होता है, सेक्रेटरी ऑफ द डिपार्टमेंट, उसको भेजते हैं लेटर फॉर द इम्प्लीमेंटेशन, और अगर वो इम्प्लीमेंटेशन ना करे तो फिर हम कंटेम्प्ट के तहत कार्रवाई शुरू कर देते हैं। बेसिकली अभी तक ये हुआ तो नहीं है और ना ही कोई अक्यूज ऐसा है जो कोई पेश नहीं हुआ। हम तकरीबन 350 केसों के फैसले सुना चुके हैं और 100 केस जो है वो पाइपलाइन में है। जो बिल्कुल मामूली सजा है ना वो तो है सेंसोर है यानी वार्निंग है, उसके बाद इंक्रीमेंट कम करना 3 साल करें 1 साल करें, फिर या बंद करना इंक्रीमेंट, या फिर आपकी प्रमोशन बंद कर दें, या स्टॉप गैप अरेंजमेंट के तौर पर कोई टाइम बार है वो उसको डिस्टर्ब करें, और फाइन भी है इसमें, रिकवरी भी हो सकती है। तो हाई सजाएं है उसमें रिमूवल ऑफ सर्विस है, कंपल्सरी रिटायरमेंट है और डाउनग्रेड करना है।
और मैक्सिमम कितना जुर्माना आप आयद कर सकती हैं?
मैक्सिमम की कोई शर्त जितना मर्जी आप कर दें, लेकिन हम जुर्माने के तौर पर जरा केयरफुल रहते हैं कि क्योंकि जो लेडीज हमारे पास आती हैं वो जुर्माने को यूजुअली इतना कैटर फॉर नहीं करती, वो कहती हैं कि इसने जो हमारी जिंदगी अजाब की हुई है उसको सजा मिलनी चाहिए। जैसे हमने ये तकरीबन 36 ऑफिसर हैं जो के रिमूवल फ्रॉम सर्विस की सजा सुनाई है तक इन 350 में से।
अच्छा,
बल्कि इससे भी ज्यादा। हाँ जी, और जो माइनर के 250 केसेस हैं उस जो हमने माइनर सजाएं भी दी हैं जिसमें यही इंक्रीमेंट रोकना और या प्रमोशन रोकना शामिल है। मतलब ये सजाएं जो है रिमूवल फ्रॉम सर्विस की या डिसमिसल फ्रॉम सर्विस की ये समझी जाती है हाईस्ट है, जो आप जिस भी ग्रेड में है आप उसी वक्त रिटायर हो जाएंगे और आपको मिले नौकरी से उतर देंगे और मिलेगा भी कुछ नहीं। तो मतलब कोई उसमें कंपनसेशन नहीं है, ये आखिरी सजा है जो दी जाती है और ये हमने दी है ये मतलब इसमें तकरीबन 36 केसेस ऐसे हैं।
अच्छा, पूरे पंजाब।
ये जो हमारी सजा है ना, ये मैं बताना चाहूंगी यास्मीन की, ये जाती है गवर्नर के पास विद इन 30 डेज अपील हो सकती है। लेकिन मैं आपको जो कन्फर्मिटी के साथ बता रही थी ना कि क्यों ये हमारा बड़ा इम्प्रेसिव ये फिगर है, क्योंकि गवर्नर 99% कंप्लेंट्स जो हम डिसीजन देते हैं ना उसी को अपहोल्ड कर रहे हैं।
इदारे के बाकी लोगों को नहीं पता लगता कि इस शख्स को ये सजा मिली है या ये काम हुआ है या ये वाकया पेश आया है?
ऐसी बात नहीं है। जो डिपार्टमेंट सेक्रेटरी सब जब नॉमिनेट करता है और अपना वहाँ पे अपने इदारे में निकालते हैं ना कि फलां को ये सजा मिली, तो सबको पता चल जाता है। बल्कि बाजू का तो ये होता है कि किसी इलाके में जैसे लैया है, साहिवाल है, इस तरह छोटी जगहों पे खास तौर पर जब सजा मिलती है ना किसी को, चाहे को एजुकेशन डिपार्टमेंट हो, विमेन डेवलपमेंट हो, कुछ भी हो, तो वहां तो बिल्कुल ऐसे धूम मचती है। न्यूज़पेपर में भी देते हैं, बाय द वे हम नाम नहीं देते, लेकिन न्यूज़पेपर भी हमने एक डॉक्टर को दिया वर्सेस नर्स, तो उसको हमने रिमूवल फ्रॉम सर्विस की सजा दी है। तो नर्स बिल्कुल उसको पैरालाइज हो चुकी हुई थी, इतनी 3-4 साल से वो बेचारी बर्डन बर्दाश्त कर रही थी इसका।
इसका मतलब ये कि ये इतना सख्त कानून है कि अब लोगों के लिए बहुत जरूरी हो गया है कि काम की जगहों पर उनको इल्म भी हो कि ये कानून मौजूद है, ताकि वो मोहतात रहें। तो उसकी अवेयरनेस के लिए पहले से आप कुछ इन्फॉर्म करते हैं इदारों को, वहाँ के लोगों को, कि ये कानून मौजूद है, तो एहतियात से काम लें, खवातीन से डील करते।
अच्छा, इसमें ये है कि पहले तो इसमें इस कानून में ये शर्त है कि तमाम ऑर्गेनाइजेशंस अपने 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 अंदर हैरेसमेंट कमेटी बनाएंगी और कॉम्पिटेंट अथॉरिटी भी डिजाइन करेंगी, और वो जो कोड ऑफ कंडक्ट भी प्रॉपर जगह के ऊपर लगाया जाएगा, ये काम करने का तरीकेकार किया है। अगर वो कोड ऑफ कंडक्ट की खिलाफ वर्जी करे नहीं लगाता या कुछ और, या ये नॉमिनेट नहीं करता कमेटी, तो उसको 1 लाख जुर्माना भी है, कानून में लिखा है ये। तो ये चुनाचे ये अगर कोई कंप्लेंट करे तो हम उसको फिर जाके ये दे सकते हैं, हमने दिया भी है 7-8 किस्म में। तो यूजुअली ये है ना कि इसमें जरा कंप्लेंट इस साइड पे कम आती है हमें। वैसे जो रिगार्डिंग इम्प्लीमेंटेशन, हम तमाम एवरी आफ्टर सेकंड मंथ हम एक लेटर निकालते हैं तकरीबन 200 डिपार्टमेंट्स, more than 200 departments को, कि ये जो है ना ये कानून है और ये इम्प्लीमेंट करें। मोर ओवर हमने एक हैरासमेंट अवेयरनेस प्रोग्राम भी चलाया है फॉर द लास्ट 3 इयर्स, और उसमें हम तमाम 36 जिलों में जाते रहे हैं, हमारी टीमें जाके मल्टीमीडिया में जो उसके ऊपर सारी प्रोजेक्शन करते रहे हैं और अवेयरनेस कंपेन चलाई है। ताकि ये, और इसमें डिप्टी कमिश्नर हमारे साथ तावन भी करते रहे।
तो रोसाना साहब, ये बताइए कि किस किस किस्म की जो शिकायत आपके पास आई और किस कदर वो संजीदा थी और उनसे उनकी जिंदगियों पर क्या असर पड़ रहा था जो आपने हैंडल की इन दिनों या इस दौरान?
हमारे पास एक खातून आई थी जो बिल्कुल मेरे शुरू में थी, मैं 2 साल पहले जब आई, तो शी हैड बर्न्ड फेस और ब्रोकन लेग। उसका जो ऑफिसर था अक्यूज वो आ नहीं रहा था, और हमने उसको फिर सेक्रेटरी को लिखा, उसने उसको चार्जशीट किया तो वो आया हमारे ऑफिस में, और उसको हमने फिर रिमूव फ्रॉम सर्विस की सजा दी थी, सारा उसका सारा मुकदमा करके, और बड़ी मुश्किलों से मैं उसको हैंडल किया उस केस को। अब इसी तरह ये जो मैंने आपको लॉ ऑफिसर का बताया, इसका भी इसी तरह था कि इसकी फैमिली इतनी डिस्टर्ब हुई कि खुद तो उसकी शादी हुई नहीं, और उसकी बहन की जिसकी शादी हुई थी उसको उन्होंने घर वापस भेज दिया कि तुम्हारे तो सारा खानदान ही बद किरदार है शायद, और उसको फिर हमने सजा दी। इसी तरह ग्रेड 20 का ऑफिसर है एक लाहौर के हॉस्पिटल का, ये एक तो था ना इंचार्ज, उसको डिप्टी इंचार्ज था, बेशुमार केसेस है। अभी हमने एक डेंटल डॉक्टर को सजा दी, वो उसने अपनी कुलीग थी उसको डिफेम किया फेसबुक के ऊपर।
तो ये वो सूरत हाल है इस वक्त जो इदारों में जिनके खिलाफ कार्रवाइयां हो रही हैं, और ये कार्रवाइयां ही इस बुराई को खत्म करने का सबब बनेंगी, और आखिरकार यकीनी तौर पर जब लोगों को पता लग जाएगा कि सजा भी मिलेगी तो फिर वो मोहतात हो जाएंगे। और ख्वातीन भी जो इस वक्त हमारा प्रोग्राम सुन रही हैं, वो अपने इस राइट को पहचानें, और आप उनको बताइए कि वो क्या करें, जब भी कोई भी सूरत हाल हो तो वो किस तरह आपसे खड़ी हो जाएं अपने हक के लिए, वो आप बात कीजिए इस वक्त।
बिल्कुल, असल में देखिए मैं इनको, खवातीन आती हैं तो मैं इनको कहती हूँ कि भाई ये एक तो 52% हमारे यहाँ खवातीन है, अगर खवातीन बाहर निकल के काम नहीं करेंगी ब्रेवरी के साथ, दिलेरी के साथ, तो फिर कैसे होगा, फिर हमारा मुल्क तो वहीं पे खड़ा का खड़ा ही रहेगा, आगे नहीं तरक्की कर सकता। दूसरी तौर पर खुद कफालत एक बहुत बड़ी चीज है, जब तक खवातीन उसका वर्कफोर्स का हिस्सा नहीं बनेगी काम हमारे यहाँ जो तरक्की जिस तरह चाहते हैं नहीं हो सकती। और खवातीन को आगे आना चाहिए, उनको काम करना चाहिए, उनको सहूलतें मिलनी चाहिए, डे केयर सेंटर्स भी बने उनके लिए, उनकी दूसरी जरूरियात का भी ख्याल रखा जाए ताकि वो, क्योंकि उनमें देखे उनमें भी इसी तरह से सलाहियतें हैं जैसे मर्दों में है, तो आगे इसमें जाने में जो है ना कोई चीज रुकावट नहीं होनी चाहिए। और ये कानून इस चीज की जो है एक तरह से श्योरिटी देता है, और मैं समझती हूँ ये एक बहुत जैसे लैंडमार्क है खवातीन के हक में ये। और कुछ बल्कि हम तो कहते हैं कि इसमें कुछ चीजें और शामिल कर लें, डोमेस्टिक वायलेंस भी करें इसमें, जो सो मोटिव एक्शन भी हमें दें, तो इसी तरह कुछ सो मोटिव वगैरह भी हमें दें, दूसरे चीजें दें ताकि वो हम ज्यादा अच्छी तरीके से जो है ना ये इसको सेफ गार्ड कर सकेंगे खवातीन के हकूक को।
इस वक्त हमारा प्रोग्राम सुन रही है उनके लिए आपका यही पैगाम कि वो अपने हक को पहचाने, उनको कानून ने हक दिया है कि अगर उनको काम की जगहों पर उनको अपनी माशी जिंदगी को बेहतर बनाने के दौरान अगर कोई रुकावट पेश आ रही है किसी मर्द की वजह से जो नफ्सियाती तौर पर फिजिकल तौर पर इतना हरासा कर रहा है कि आपकी जिंदगी और आपकी जॉब खतरे में पड़ रही है, तो आप उठें अपनी शिकायत दर्ज कराएं, पहले उस कमेटी के पास जाएं जो आपके इदारे में ऑलरेडी मौजूद है, और अगर वो कमेटी भी आपकी बात तवज्जो से नहीं सुन रही तो आप बराह रास्त पंजाब में इस वक्त मौजूद हैं रुखसाना गिदानी साहिबा जो मुहतसिब हैं और वो शिकायत वसूल भी करती हैं और 3 महीने के अंदर अंदर फैसला भी कर देती हैं अगर कोई ज्यादती कोई मर्द कर रहा है तो फौरी तौर पर अपनी किसी भी कंप्लेंट को जरूर दर्ज कराएं, अपने हक को पहचानें और अपनी जिंदगी को आसान बनाएं। बहुत शुक्रिया रुखसाना गिदानी साहिबा,
बहुत शुक्रिया मेहरबानी जी, थैंक यू
आपने हमारे प्रोग्राम के लिए। और अब हालात हाजरा पर एक नज़र। पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान और अफगान मसालियती कमीशन के सरबराह डॉक्टर अब्दुल्ला अब्दुल्ला के दरमियान टेलीफोन पर बातचीत हुई है और बाज़ तजज़ियाकारों का ख्याल है कि पाकिस्तान बैन-उल-अफ़गान बातचीत में भी उसी तरह किरदार अदा कर सकता है जैसे उसने तालिबान और अमरीका के दरमियान रबतों के सिलसिले में किया जिनके नतीजे में दोनों के दरमियान मुआहिदा मुमकिन हुआ। अफगान अमन अमल में इस हफ्ते पेशरफ्त के इम्कान दिखाई दे रहे हैं, इस बारे में हमारे साथी कमर अब्बास जाफरी की ये रिपोर्ट।
पाकिस्तान के वज़ीर आज़म इमरान खान और अफगानिस्तान में मसालियती कमीशन के सरबराह डॉक्टर अब्दुल्ला अब्दुल्ला के दरमियान टेलीफोन पर बात हुई है और बाद में एक ट्वीट में अब्दुल्ला अब्दुल्ला ने अफगानिस्तान के अमन के अमल में पाकिस्तान के किरदार को सराहा है। बाज़ माहिरीन का ख्याल है कि जिस तरह पाकिस्तान ने तालिबान और अमरीका के दरमियान माहदे के हवाले से एक किरदार अदा किया है उसी तरह वो बैन-उल-अफ़गान बातचीत में भी किरदार अदा कर सकता है। ये जानने के लिए कि पाकिस्तान इस सिलसिले में मजीद क्या कुछ कर सकता है, हमने इंस्टीट्यूट ऑफ पॉलिसी स्टडीज के ब्रिगेडियर सैयद नजीर और मुमताज अफगान सहाफी और तजियाकार डॉक्टर हुसैन यासा से गुफ्तगू की। पाकिस्तान के रोल के हवाले से ब्रिगेडियर सैयद नजीर का कहना था
जी बहुत शुक्रिया, जहाँ तक पाकिस्तान का ताल्लुक है तो जिस तरीके से आपने बताया कि मुज़ाकरात के पहले पड़ाव पर जिस तरह अमरीका और तालिबान के दरमियान बातचीत हो रही थी उसको फैसिलिटेट करना यकीनी तौर पर उसकी पजीराई भी हुई है और वाकई पाकिस्तान ने अपना किरदार अमन की तरफ अदा किया है। लेकिन जहां तक इंट्रा अफगान जो कि उसका दूसरा पड़ाव था वो डायलॉग किसी न किसी वजह से तातुल का शिकार हो रहे, इस तातुल पर पाकिस्तान भी परेशान है, इसके अलावा रीजनल ममालिक भी परेशान है और पाकिस्तान चाहता है कि ये मुज़ाकरात जल्द से जल्द शुरू हो। और उसके लिए तालिबान का जो वफ्द आया था और उसने शाम महमूद कुरैशी हमारे वजीर खाजा के साथ मुलाकात की, इसके अलावा ईसाई के चीफ के साथ भी मुलाकात की और उसके बाद जो प्रिजनर्स का जो मेन वो मसला था उसके एक्सचेंज का, तो शायद पाकिस्तान ये बताए कि जब मुज़ाकरात शुरू होंगे और एक दूसरे के साथ तावन बढ़ेगा या एक दूसरे के माइंड्स बीट करेंगे और कुछ चीजें सामने आएगी तो ظاہر ہے کہ طالبان تو اس میں ایک سٹیک ہولڈرز ہوں گے، تو اگر آپ کے قیدی کچھ عرصہ رہے تو یقیناً ان کی رہائی تو ممکن ہوگی، اس لیے کہ وہ افغان حکومت نے کنفرم کیا ہے کہ لوگ ہمارے پاس ہیں، تو اگر لوگ ان کے پاس ہیں تو ان کی حفاظت بھی ان کی ذمہ داری ہے، تو وہ لوگ با حفاظت آپ کو ملیں گے، اور اس کے لیے کچھ گارنٹی بھی شاید حاصل کی جا سکتی ہے. دوسری بات یہ کہ اس کے ساتھ عمران خان صاحب نے عبداللہ عبداللہ کے ساتھ بات چیت کی، اور عبداللہ عبداللہ ظاہر ہے کہ پہلے ندرن الائنس اور اس طرف پر اور پاکستان سے تھوڑی سی دوری بھی تھی، لیکن پاکستان نے جنگ میں بہت کچھ سیکھا ہے، اور اس طرح شاید افغانوں نے بھی بہت کچھ سیکھا ہے، اور وہ یہ ہے کہ پاکستان کے ابھی کوئی فیورٹس نہیں ہے، اور جو بھی امن کی طرف جاتا ہے اس کے ساتھ تعاون. تو میرے خیال میں کہ جو اب پرائم منسٹر عمران خان صاحب نے جو بات کی ہے، اور اس کے ساتھ پھر عبداللہ عبداللہ کا جو ٹویٹ ہے، اور اس کے ساتھ یہ بھی اندیا دیا ہے کہ اس ہفتے مذاکرات شروع ہو جائیں گے، تو اگر یہ بات ہے تو میرے خیال میں دونوں کے درمیان جو کامن گراؤنڈ تھی اس پر شاید کچھ بات چیت ہوئی ہے، اور اس بات چیت سے توقع کی جا سکتی ہے دونوں طرف پر کہ بات چیت دوبارہ شروع ہو، اور شاید اس کے بعد جو اشرف غنی کی حکومت ہے وہ کچھ مزید پرزنر کو شاید ریلیز کر لے. جو 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 تعطل ہے وہ کسی کے حق میں نہیں ہے، اور اس سے ایک اور بھی وہ ملتا ہے کہ جو اشرف غنی نے جو پی ایچ ارگا اور اس سے بھی وہ لے کر رائے لے کر اس کے بعد ڈگری کرنے کے باوجود اگر نہیں چھوڑ رہے تو اب اس پر دباؤ بھی بڑھ رہا ہے، اور یہی وجہ ہے کہ پاکستان نے ابھی عبداللہ عبداللہ کو بھی اس میں شامل کیا ہے، اور وہ چاہتے ہیں کہ افغان کے تمام عوام کے اور اس کے علاوہ سیاسی پارٹیوں کے تعاون سے یہ مسئلہ جو بات چیت ہے اس کی شروعات ہو. تو اس میں پاکستان بہت زیادہ مطلب کہ اس کے بعد جو افغانستان جو طالبان اور امریکہ کے درمیان بات چیت ہوئی تھی، اب شاید یہ پاکستان ایک اور بڑی بھرپور کوشش کر رہا ہے، اور اگر یہ شروع ہو جاتے ہیں جس طرح کی کہا جا رہا ہے بات چیت، تو پاکستان یقینی طور پر اس کا بھی جو فیسیلیٹیشن کا سرا اپنے سر لے لے گا، اور اس کا وقار جو ممالک ہے اس میں بلند ہوگا.
امریکہ یہ چاہتا ہے کہ پاکستان انٹر افغان مذاکرات کے لیے بھی کوئی رول پلے کرے، پاکستان ممکنہ طور پر کیا رول پلے کر سکتا ہے؟
اور پاکستان میرے خیال میں کہ یہ امریکہ اور پاکستان کے درمیان اس بات پر اتفاق بھی ہے، اور وقتاً فوقتاً اس کا اعادہ بھی کیا جا رہا ہے، اور یہی اس کی کھڑی ہے کہ ظاہر ہے کہ اس میں امریکہ تو آن بورڈ ہے، جس طریقے سے طالبان کے وفد کو بلائے، اس کے علاوہ زلمی خلیل زادے ادھر آتے ہیں، اس کے علاوہ ہمارے آدمی چیف نے آئی ایس آئی کے ہیڈ نے بھی افغانستان کا دورہ کیا، اور وہاں پر دونوں بڑے عبداللہ عبداللہ سے بھی ملے، اور اس کے علاوہ شفانی سے بھی. لیکن جہاں تک پاکستان کا تعلق ہے تو پاکستان تو طالبان پر یقینی طور پر اثر رکھتے ہیں، اور تبھی اس اثر کے تحت وہ ادھر بھی آئے تھے، اور اس اثر کے تحت شاید کچھ وعدہ وعید بھی ہوئے ہیں، اور شاید کچھ درمیانی گراؤنڈ بھی تلاش کی گئی ہے، اور جس کے نتیجے میں پرائم منسٹر صاحب نے عبداللہ عبداللہ سے بات کی ہے، اور انہوں نے جو وفد بھی پہلے سے تیار کر رکھا ہے جس کو ہیڈ کر رہے ہیں ملا غنی برادر، وہ پاکستان میں بہت عرصہ رہے ہیں، تو ظاہر ہے کہ یہ چیز تو ہے، اور جس طریقے سے لیکن یہ ہے کہ گھوڑے کو آپ پانی تک لے جا سکتے ہیں، اس کو پانی بزور نہیں پلا سکتے، تو اسی طریقے سے امریکہ بھی اور پاکستان بھی یا باقی ممالک جو کوششیں کر رہے ہیں، اس کوششوں کو اگر افغان کے سیاسی دھڑے اور اس کے علاوہ حکومت اس کو قدر کی نگاہ سے دیکھیں کہ یہ ہمارے لیے بہتری کا راستہ تلاش کر رہے ہیں، اور بلیم گیم اور دوسرا گیم سپوائلر سے اس بات چیت کو بچائے رکھے، تو میرے خیال میں کہ پھر تو بات چیت بھی شروع ہوگی اور اس کا حتمی نتیجہ بھی نکلے گا.
یہ تھے بریگیڈ سید نذیر، اور ڈاکٹر عبداللہ عبداللہ اور پرائم منسٹر عمران خان کے درمیان گفتگو کے حوالے سے ڈاکٹر حسین یاسا کا کہنا تھا.
جہاں تک ڈاکٹر عبداللہ صاحب کا سوال ہے، ڈاکٹر عبداللہ صاحب ایک بہت بڑے ہوئے منجے ہوئے اور ان کا ایک کیریئر ہے افغان پولیٹکس میں، سیاست میں، جیسا کہ آپ نے فرمایا کہ وہ ایک بہت بڑی ذمہ داری ان کے کاندھوں پر ہے، اور وہ جو ہے مصالحتی کونسل کے سربراہ ہیں، تو وہ ان کا جو ہے پاکستان کے ساتھ انٹریکشن وہ ایک بہت طبیعی عمل ہے اور ایک بہت پریگمیٹک اقدام ہے, اور میرے خیال سے پاکستان جو ہے وہ اور دوسرے ممالک بھی بٹ پاکستان کا تھوڑا سا اس پہ زیادہ رول ہے چونکہ سب سے لمبا بارڈر انہی کے ساتھ شیئر کرتے ہیں اور پاکستان کا نام زیادہ کچھ زیادہ ہی ساری زبان ہیں, تو پاکستان جو ہے وہ ایک امپورٹنٹ اسٹیک ہولڈر ہے, اس میں کوئی شک نہیں. اور اگر عبداللہ صاحب پاکستان سے کوئی امید کی توقع رکھتے ہیں اور ان کا تعاون چاہتے ہیں اس افغان جو افغان امن عمل ہے اس کی کامیابی کے لیے, میرے خیال سے اٹس اوکے, بہت اچھی بات ہے.
اچھا, عبداللہ صاحب کے بارے میں ایک امپریشن کسی زمانے میں یہ تھا کہ وہ پاکستان کے حامی نہیں ہیں, کیا آپ یہ سمجھتے ہیں کہ اب سوچ میں, فکر میں اور پالیسیوں کی تبدیلی آ رہی ہے؟
میرا خیال ہے کہ کسی بھی افغان سیاست مدار کے لیے, اور ضروری نہیں ہے کہ وہ پاکستان کا حامی ہو یا پاکستان کے خلاف ہو, وہ کسی زمانے میں وہ خصوصاً پاکستان کے بہت سارے انالسٹ میں چونکہ سنتا رہتا تھا, وہ جب بھی شمالی اتحاد کا نام آتا تھا یا نان پشتون کمیونٹیز کے جو نام آتے تھے تو اس میں امیڈیٹلی اس کا ایک پسمن بنا دیتے تھے کہ یہ جو ہے پاکستان دشمن عناصر ہے, جو کہ بہت زیادہ غلط ہے. اور وہ اسپیشلی 10-15 سالوں میں یہ ثابت ہو گیا ہے کہ وہ بھی حسن ہمزیستی کے اصولوں پہ عمل کرنا چاہتے ہیں جو شمال کے لوگ ہیں افغانستان میں, اور کوئی ایسی بات نہیں ہے کہ وہ کوئی اسپیشل دوستی کسی ایک ملک کے ساتھ ہو, کوئی دشمنی کسی اور کے ساتھ ہو. پاکستان ایک امپورٹنٹ ملک ہے, ہمارا ہمسایہ ہے, مسلمان ملک ہے, اور بہت سے زیادہ مشترکات ہیں ہمارے ان کے ساتھ. تو وہ میرے خیال سے اس بات کا ادراک جو ہے وہ صرف جنوب کے لوگوں کو نہیں ہے بلکہ شمال کے لوگوں کو بھی ہے, عبداللہ صاحب بھی ان میں سے ایک سیاست مدار ہے.
اچھا, یہ بتائیے کہ امریکہ بھی یہ چاہتا ہے کہ پاکستان انٹرا افغان ٹاکس میں بھی اپنا رول پلے کرے, جیسا کہ اس نے طالبان اور امریکہ کے درمیان گفتگو کرانے میں اور معاہدہ کرانے میں کیا ہے, اور اس سلسلے میں پاکستان نے ابھی تک کوئی واضح کردار ادا نہیں کیا ہے انٹر افغان ٹاک کے لیے, آپ کیا ایکسپیکٹ کرتے ہیں پاکستان اس میں کیا کر سکتا ہے مزید؟
دیکھیے, اس میں پاکستان کا میرے خیال سے کسی کو بھی بلیم کرنا اس مرحلے پہ جو ہے وہ زیادہ مناسب نہیں ہوگا, کیونکہ وہ جو مین جو بون آف کنٹینشن ہے اس وقت جو طالبان اور افغان حکومت کے درمیان کچھ مشکلات ہیں جو کہ حل طلب مشکلات جو کہ جن کو حل کرنا چاہیے, اس میں پاکستان کیا کر سکتا ہے یا امریکہ کیا کر سکتا ہے؟ پاکستان اور امریکہ دونوں کی خواہش یہ ہے کہ جلدی جلدی یہ انٹرا افغان ٹاک شروع ہوں, لیکن وہ بہر صورت وہ قیدیوں کو لے کر کچھ پرابلم ہے, اور تھوڑا سا اور پیچیدہ ہو گیا جب فرانس اور آسٹریلیا نے بھی کچھ اپنے تحفظات کے اظہار کیے, کچھ پریزنرز جو طالبان کے پریزنر جو افغان حکومت کے کنٹرول میں ان کے رہائی کے حوالے سے.
آپ کچھ ہوتا دیکھ رہے ہیں انٹرا افغان ٹاکس میں پیش رفت دیکھتے ہیں آپ؟
دیکھیے, جہاں تک طالبان نے بھی اپنے ڈیلیگیشن کے اعلان کر دیا, اور کابل میں جو ہے کابل کی طرف سے آلریڈی وہ ایک کمپریہنسو ٹائپ کا جو ایک تمام افغان دلوں پر مشتمل ایک وفد آلریڈی بن چکا ہے, اور ان سارے ڈیلیگیٹس کے پاسپورٹ آلریڈی جو ہے وہ افغانستان کے وزارت خارجہ نے کلیکٹ کر لیے ہیں ان کے سفر کے تدارکات کے لیے, تو وہ میرے خیال سے ہونے چاہیے اس کو بہت جلد, شاید ہفتہ 10 دن لگ جائیں اس میں, لیکن میرا خیال ہے کہ یہ جو ہے وہ دن دور نہیں جب یہ گفتگو شروع ہونے والی ہوگی.
یہ کہہ رہے تھے ڈاکٹر حسین یاسا, قمر عباس چافی, اردو VOA واشنگٹن.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, آج کے راؤنڈ ٹیبل کے اس چنک میں, اور اب پروگرام کو آگے بڑھاتے ہیں. کرونا وائرس کا شکار ہونے والے بہت سے لوگوں کی مشکلیں اسے شکست دینے کے بعد بھی ختم نہیں ہوئیں. ڈاکٹرز یہ جاننے کی کوششیں کر رہے ہیں کہ یہ وائرس مختلف افراد کو مختلف طریقوں سے کیوں متاثر کرتا ہے. ملتے ہیں ایک ایسے شخص سے جسے کرونا وائرس کو ہرانے کے بعد ایک نئی زندگی ملی, مگر یہ زندگی اب بھی نارمل نہیں. یہ ملاقات کروا رہی ہیں ہماری ساتھی نیلوفر مغل.
امریکی ریاست ٹیکسس کے شہر ڈیلس کے ایک ہسپتال میں 13 ہفتے گزارنے کے بعد اسٹیفن ڈونیلسن آخر کار گھر جا رہے ہیں جہاں پڑوسی ان کے استقبال کے منتظر ہیں. لیکن COVID-19 کے خلاف ان کی لڑائی ختم نہیں ہوئی ہے.
ہاتھوں سے کام لینا آسان نہیں، اس میں سے کوئی بھی آسان نہیں رہا ہے.
اسٹیفن ڈونیلسن کے لیے COVID-19 سے صحت یاب ہونا مشکل تھا کیونکہ 2 سال قبل ان کا آرگن ٹرانسپلانٹ ہوا تھا، اور جب وہ کرونا وائرس کا شکار ہوئے تو اس وقت وہ مدافعتی نظام کے رد عمل کو دبانے والی ادویات لے رہے تھے. ڈاکٹروں نے ان دوائیوں میں بس اتنی کمی کی کہ اسٹیفن کا نظام وائرس کے خلاف لڑ سکے. انہیں دوائیں دے کر سلایا گیا تاکہ مشینیں اپنا کام کر سکیں. ان کی جان بچانے کی کوشش میں ڈاکٹروں کو اس وائرس کے بارے میں مزید علم ہوا.
COVID-19 کے مریضوں کے لیے یہ ایک بہت انوکھا معاملہ ہے، اور میرے خیال میں اس کی ایک وجہ یہ ہے کہ یہ ہمارے لیے سیکھنے کا ایک تجربہ رہا ہے. یہ ڈاکٹروں کے لیے ایک جذباتی تجربہ رہا ہے کیونکہ انہیں فیصلہ کرنے میں غیر یقینی صورتحال کا سامنا ہے اور انہیں ہر چیز بہت جلدی سیکھنا ہے.
ڈاکٹروں کا کہنا ہے کہ انہوں نے اسٹیفن ڈونیلسن پر پروننگ ٹیکنیک کا استعمال کیا جس میں مریضوں کو الٹا لٹایا جاتا ہے. اس دوران اسٹیفن دن میں 16 گھنٹے اسی پوزیشن پر رہتے تھے.
مسٹر اسٹیفن کی دیکھ بھال کرتے ہوئے ہم نے کچھ تھراپیز استعمال کی ہیں جو ہم عام طور پر اس قسم کی سانس کی تکلیف کے علاج کے لیے استعمال کرتے تھے. لہٰذا نمونیا کے مریضوں کی دیکھ بھال کے لیے ہماری ایک تکنیک پیٹ کے بل لٹانا ہے.
وقت گزرنے کے ساتھ ڈاکٹروں کا کہنا ہے کہ ان کے آکسیجن کی سطح میں اضافہ ہوا اور وہ صحت یاب ہو کر گھر لوٹنے کے قابل ہوئے. مریم دیالو کی رپورٹ کے ساتھ نیلوفر مغل، وائس آف امریکہ.
وائلڈ لائف پارکس اور چڑیا گھروں کی رونق بننے والے مور اور دوسرے شوخ اور نایاب پرندے دل کو لبھاتے ہیں، مگر کبھی آپ نے سوچا ہے کہ یہ آتے کہاں سے ہیں؟ آج ہماری ساتھی سمن خان ہمیں لے جا رہی ہیں لاہور کے ایک ایسے سینٹر میں جہاں ان پرندوں کی مصنوعی طور پر افزائش نسل کی جاتی ہے. تو آئیے ان کی رپورٹ سنتے ہیں.
لاہور کے جلو پارک میں قائم مرکز افزائش نسل کے انکیوبیٹر روم میں مور، فیزنٹس اور دیگر پرندوں کے انڈوں کو ایک خاص درجہ حرارت پر گرمایا جا رہا ہے، جس کے بعد انہیں ہیچر میں رکھا جائے گا جہاں بچہ خول توڑ کر باہر آتا ہے. ننھے پرندے ہیچنگ روم میں 1 ماہ تک رہتے ہیں جہاں مصنوعی ماحول میں ان کی نشو نما کی جاتی ہے.
وائلڈ جو برڈ ہے، فیزنٹ ہے اور پی فول ہیں، ان کا جو انکیوبیٹر ٹمپریچر ہم سیٹ کرتے ہیں وہ اراؤنڈ اباؤٹ 100 ڈگری ہوتا ہے اور ہیومیڈیٹی 45-60 تک ہوتی ہے. فوراً ہم ایگ لے کے ادھر ان کو کر دیتے ہیں، انکیوبیٹر میں لگ دیتے ہیں. اب فیزنٹ اور پی فول کا انکیوبیشن پیریڈ ڈفرینٹ ہوتا ہے. فیزنٹ کا ہے وہ 24 ڈے ہے اور پی فول کا ہے 28 ڈے. 24 ڈے پہ فیزنٹ کے ایگ جو رکھے ہوئے تھے وہ ہیچ ہونا شروع ہو گئے. ان کو ہم بروڈنگ کے لیے الگ جو ہمارا کمپارٹمنٹ ہے اس کے اندر شفٹ کر دیتے ہیں.
ایک صبر ازما کام ہے. جنوری کے اوائل سے ہی پرندوں کے جوڑے بنانے کا کام شروع ہو جاتا ہے، جس کے بعد مارچ سے جولائی تک انڈوں کا موسم ہوتا ہے. اس دوران انتظامیہ کو 200 سے 300 انڈے روزانہ حاصل ہو جاتے ہیں. چوزوں کی حفاظت یقینی بنانے کے لیے ان کی ویکسینیشن بھی کی جاتی ہے اور مختلف سپلیمنٹس بھی دیے جاتے ہیں، مگر آزاد فضا میں اڑنا ان سب کی قسمت میں نہیں.
یہاں پہ جو بریڈ ہوتے ہیں یہ بچے جو ہم یہ دوسرے پارکوں میں بھی شفٹ کرتے ہیں جہاں پہ بھی ضرورت ہوتی ہے. اور یہ سال میں ایک ٹرافی ہنٹنگ بھی ہوتی ہے، 500-600 برڈ وہاں پہ بھی لگتا ہے. تو ٹرافی ہنٹنگ بھی کے لیے بھی ہم جو سارے فیزن جو ہیں یہاں سے بھیجتے ہیں.
سفاری زو لاہور میں پرندوں کی ایک بڑی ایوری ہے جس میں موجود مختلف رنگوں نسل کے 200 سے زائد پرندے یہاں آنے والوں کی توجہ کا مرکز بنتے ہیں. یہ پارک بھی پرندوں کی افزائش نسل میں خود کفیل ہے. متبادل سٹاک برقرار رکھنے کے علاوہ نجی سیکٹر کو فروخت کر کے منافع بھی کماتا ہے. جس طرح قدرتی ماحول میں پرندوں کی زندگی انسانی آنکھ سے بڑی حد تک اوجھل رہتی ہے، اسی طرح افزائش نسل کے ان سینٹرز میں بھی انہیں لوگوں کی چہل پہل سے دور ہی رکھا جاتا ہے.
پبلک کا جب سٹریس آتا ہے نا تو فرٹیلیٹی بہت لو ہو جاتی ہے، کیونکہ ڈسٹربنس پیدا ہوتی ہے، ان کے بیہیویئر جو ہوتا ہے وہ بھی اب نارمل ہو جاتا ہے. اسی لیے فیزنٹری الگ آپ کو بنانی پڑتی ہے ہٹ کے پبلک ایریا سے، کہ وہاں پہ جو ہے نا منیمم جو ہے نا وہ انٹرفیئرنس ہو پبلک کی. اس لیے جب کی طرح بڑے ہو جاتے ہیں، ذرا اس قابل ہو جاتے ہیں کہ وہ اپنے آپ کو ڈیفینڈ کر سکیں، ذرا بڑے ایڈلٹ برڈس کے ساتھ کم از کم 6-7 مہینے بعد جو ہوتا ہے نا پھر ہم وہ کرتے ہیں. मतलब कि अगर आप अभी देखेंगे ना तो दिसंबर के राउंड अबाउट जो है ना फिर हम इनको शिफ्ट करेंगे।
अफजाइश नस्ल के ऐसे प्रोग्राम नायाब और मादूम होते परिंदों का वजूद बरकरार रखने का अहम जरिया हैं, क्योंकि ये परिंदे खत्म हो गए तो कुदरत का बनाया तवाजुन बिगड़ भी सकता है। समन खान, वॉइस ऑफ अमेरिका, लाहौर।
इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।